الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل لا أسألكم عليه أجرا إلا المودة في القربى صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجئے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی سورہ شورہ کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا ارشاد ربانی ہوا قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربٰ اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دیجئے کہ میں نے جو تمہیں دعوت و تبلیغ کی ہے اس کا بدلہ اس کا صلہ میں تم سے کچھ نہیں چاہتا الا المودۃ فی القربٰ سوائے اپنے قرابت داروں کی محبت کے میں نے تمہیں دین اسلام کی تبلیغ کی ہے جہالت کے اندھیروں سے نکال کر ایمان کی روشنی عطا کی ہے ہدایت کا نور عطا کیا ہے اب اس کے بدلے میں تم سے کوئی صلہ نہیں چاہتا اور اگر کوئی صلہ میرا ہے اس کے بدلے تو الا المودۃ فی القربٰ میرے قرابت داروں سے محبت کرو یہی میرا صلہ یعنی جو میرے اہل بیت ہیں ان سے تم محبت کرو گزشتہ کل ہم نے آپ کے سامنے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کے فضائل و مناقب بیان کیے تھے اور آج انشاءاللہ سیدہ طیبہ طاہرہ عابدہ زاہدہ سیدہ خاتون جنت سیدہ فاطمہ الزہرہ رضی اللہ تعالیٰ عنہ اور آپ کے شہزادے سیدنا امام حسن رضی اللہ تعالی عنہ کے فضائل اور مناقب بیان کریں گے وما توفیقی الا باللہ العلی العظیم نبی پاک علیہ الصلوۃ والسلام کی چار صاحبزادیاں ہوں اور سب سے چھوٹی صاحبزادی سیدہ خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالی عنہ. آپ کی ولادت اس وقت ہوئی جب قریش مکہ بیت اللہ کی تعمیر کر رہے تھے. نبی پاک علیہ السلام نے آپ کا نام رکھا فاطمہ. فاطمہ جو ہے یہ فاطمہ سے مشتق, جس کا معنی ہے چھڑانا, روکنا. اور آپ کو فاطمہ کہنے کی وجہ تسمیہ یہ ہے کہ جو اہل ایمان آپ سے عقیدت اور محبت رکھیں گے آپ کل قیامت میں ان کو جہنم سے چھڑا لیں گے. حضرت خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالی عنہا نبی پاک علیہ السلام کی سب سے پیاری اور سب سے چہیتی صاحبزادہ. نبی پاک علیہ السلام آپ سے بڑی محبت فرماتے تھے, چنانچہ آپ کے سلسلے میں چند احادیث آپ کے سامنے پیش کر رہے ہیں. حضور علیہ السلام نے فرمایا, دنیا کی بہترین خواتین میں مریم بنت عمران, خدیجہ بنت خویلد, فاطمہ بنت محمد اور فرعون کی بیوی آسیہ, یہ دنیا کی بہترین خواتین میں ہیں. نسائی اور طحاوی میں یہ موجود ہے, ابن حبان نے بھی اس کو روایت کیا. دوسری حدیث, حضور علیہ السلام نے فرمایا, فاطمہ میرے جگر کا ٹکڑا ہے, جو چیز انہیں بے چین کرتی ہے وہی چیز مجھے بھی بے چین کرتی ہے, اور جو چیز انہیں تکلیف پہنچاتی ہے وہی چیز مجھے بھی تکلیف پہنچاتی ہے. یعنی اتنی محبت ہے حضور علیہ السلام کو اپنی شہزادی سے کہ جس چیز نے اسے تکلیف پہنچائی اس نے مجھے تکلیف پہنچائی, جس نے اسے اذیت دی اس نے مجھے اذیت دی. تیسری روایت, نبی پاک علیہ السلام نے فرمایا, فاطمہ سیدت النساء اہل الجنہ, فاطمہ جنتی عورتوں کی سردار ہیں سوائے مریم بنت عمران کے. ام المومنین سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں, میں نے لوگوں میں سے کسی کو نہیں دیکھا جو نبی پاک علیہ السلام سے شکل و صورت میں حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ سے زیادہ مشابہت رکھتا ہو, اور نہ ہی گفتگو میں, نہ بیٹھنے کے انداز میں. سرکار کا چلنا پھرنا جس طرح تھا, اٹھنا بیٹھنا جس طرح تھا, حضور علیہ السلام کا چہرہ مبارک جیسا تھا. ام المومنین عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں, خاتون جنت بالکل سرکار کے مشابہت, چلنے پھرنے میں, اٹھنے بیٹھنے میں اور شکل و صورت میں. تیسری روایت میں فرماتی, میں نے فاطمہ سے زیادہ خاموشی, وقار, راہ ہدایت پر چلنے میں کسی کو حضور علیہ السلام سے زیادہ مشابہ نہیں دیکھا. یعنی اور لوگ بھی تھے لیکن میں نے فاطمہ زہرا رضی اللہ تعالی عنہا کو جو میں نے دیکھا تو حضور علیہ السلام کے بالکل یہ مشابہ تھا. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ نبی پاک علیہ السلام نے فرمایا, بے شک فاطمہ نے پاک دامنی اختیار کی اور اللہ تعالی نے اس کی اولاد پر دوزخ کو حرام کر دیا, اس کی اولاد پر دوزخ کو حرام کر دیا. حضرت انس بن مالک رضی اللہ تعالی عنہ فرماتے ہیں, میں نے اپنی والدہ سے حضرت فاطمہ الزہرا رضی اللہ تعالی عنہ کے متعلق پوچھا. انہوں نے فرمایا, کانت کل قمر لیلۃ البدر, یعنی سیدہ चौहत्तवीं रात के चांद से ज्यादा हसीन व जमील थी। अल्लाह ताला ने उनको ऐसा उसमें जमाल अता किया था कि चौहत्तवीं रात का चांद इस तरह चमकता है इस तरह सैयदा का चेहरा चमकता था। हजरत हुज़ैफा रज़ी अल्लाह ताला अन्हु रिवायत करते हैं कि नबी करीम अलैहिस्सलातु वस्सलाम ने फरमाया, एक फरिश्ता जो इस रात से पहले कभी जमीन पर नहीं उतरा, उसने अपने परवरदिगार से इजाजत मांगी, ए फातिमा तुझे सलाम करने के लिए वो हाजिर हुआ। फरिश्ते जिनको सलाम करने के लिए आसमान से नाजिल हो वो खातून जन्नत फातिमा तो ज़हरा रज़ी अल्लाह ताला अन्हा। फिर फरमाया, फातिमा क्या तू इस बात पर राजी नहीं और मैं तुझे ये खुशखबरी दे रहा हूँ कि तुम तमाम आलमीन की औरतों की और जन्नत की औरतों की सरदार हो। अब आप देखें हजरत अली के मुताबिक फरमाया, या अली अंता सैयदुल अरब, अली तो तमाम अरब का सरदार है। हजरत फातिमा से फरमाया, या फातिमा अंती सैयदतु निसाई आलमीन व सैयदतु निसाई जन्ना, तू तमाम आलमीन की औरत और जन्नती औरतों की सरदार है। और इमाम हसन हुसैन से फरमाया, अल हसन वल हुसैन सैयद शबाब अहल जन्ना, हसन और हुसैन जन्नती नौजवानों के सरदार। और अपने लिए फरमाया, आना सैयद वलद आदम, मैं तमाम औलाद आदम का सरदार। और दूसरे मकाम पर फरमाया, आना सैयद अल-मुरसली अना कायद अल-मुरसलीन वला फख्र, मैं रसूलों का सरदार हूँ कायद हूँ मगर ये बात फख्र गुरूर से नहीं कहता। अब आप जरा सा गौर करें, उनके बाप तमाम अरब के सरदार, उनकी माँ जन्नती औरतों की सरदार, उनके नाना सारे नबियों के सरदार और वो खुद जन्नती नौजवानों के सरदार। असल सरदारी तो इनके घर की है, असल सरदारी तो इनके घर की है। तो जो नौजवान उनकी सरदारी कबूल करेगा वही जन्नत में जाएगा। अब बताओ हसन हुसैन को सरदार मानते हो या नहीं? अब तो सारे मानेंगे जन्नत में जो जाना है, जो नहीं मानेगा नहीं जाएगा। अल हसन वल हुसैन सैयद शबाब अहल जन्ना, फरमाया हसन और हुसैन जन्नती नौजवानों के सरदार। तो जो उनको सरदार मानेगा वही जन्नत में जाएगा, ठीक है ना। अब आइए आगे चलते। हजरत मसूर बिन मखज़मा, उनसे रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फातिमा मेरे जिक्र का टुकड़ा है, जिसने इसे नाराज किया उसने मुझे नाराज किया। यह हदीस मुत्तफ़क़ुन अलैह। हजरत अली करमल्लाहु तआला वजहुल करीम फरमाते हैं, हुजूर अलैहिस्सलातु वस्सलाम ने सैयदा फातिमा ज़हरा रज़ियल्लाहु तआला अन्हा से फरमाया, बेशक अल्लाह तेरी नाराजगी पर नाराज होता है और तेरी रजा पर राजी होता है। इस हदीस का इमाम हाकिम तबरानी ने रिवायत किया। उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीका रज़ी अल्लाह ताला ने फरमाती हैं, हुजूर अलैहिस्सलाम ने अपने मर्द विसाल में अपनी साहबजादी को अपने करीब बुलाया, खातून जन्नत फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा, बुलाकर उनके कान में कुछ सरगोशी की तो वो रोने लगे। कुछ देर के बाद सरकार ने फिर बुलाया, फिर उनके कान में कुछ कहा तो वो हंसने लगे। फरमाती मैंने पूछा, यानी सरकार के विसाल के बाद पूछा, फातिमा उस दिन आका अलैहिस्सलाम ने तुम्हें बुलाया, पहले कान में कुछ कहा तुम रोने लगी, फिर कुछ देर के बाद बुलाया तुम हंसने लगी, क्या वजह थी, रोने और हंसने की वजह क्या थी? फरमाती उन्होंने फरमाया, बाबा जान ने पहली मर्तबा जब मुझे बुलाया और मेरे कान में सरगोशी की तो उन्होंने अपने विसाल की खबर दी, फातिमा मैं अनकरीब तुमसे जुदा होने वाला। फरमाती ये सुन के बेख्तियार मेरी आंखों से आंसू निकल आए, मैं रोने लगी। फिर उन्होंने दोबारा मुझे बुलाया और कहा, मेरे अहले बैत में सबसे पहले तुम मुझसे मिलोगे। तो मैं खुश हो गई, मैं हंसने लगी। इसमें इशारा क्या था कि मेरे बाद मेरे अहले बैत में अगर पहले किसी का विसाल होगा तो तुम होगी, यानी तुम मुझसे सबसे पहले मिलोगी। और यही हुआ कि नबी पाक अलैहिस्सलाम के जाहिरी तौर पर पर्दा फरमाने के बाद अहले बैत में जिसका सबसे पहले विसाल हुआ वो खातून जन्नत फातिमतु ज़हरा रज़ी अल्लाह ताला अन्हा। हजरत बरीदा रज़ी अल्लाह ताला अन्हा रिवायत करते हैं कि हुजूर अलैहिस्सलाम को औरतों में सबसे ज्यादा मोहब्बत फातिमतु ज़हरा रज़ी अल्लाह ताला अन्हा से और मर्दों में सबसे ज्यादा मोहब्बत हजरत अली करम अल्लाह ताला वजूल करीम। इस हदीस का इमाम तर्मिजी, नसाई और हाकिम ने बयान किया। हजरत आयशा सिद्दीका रजी अल्लाह ताला ने बयान करती हैं कि हुजूर नबी करीम अलैहिस्सलाम जब सैयदा को आते हुए देखते तो उनको देखकर खड़े हो जाते, उनको खुशामदेद कहते, उनकी पेशानी पर बोसा देते और उनका हाथ पकड़कर अपनी जगह बिठाते। और जब सरकार उनके घर तशरीफ ले जाते तो वो आपको देखकर खड़ी हो जाती, हुजूर के दस्ते मुबारक को बोसा देती और हुजूर अलैहिस्सलाम के लिए अलग एक नशीब बनाकर वहां उनको बिठाती। इस हदीस को इमाम नसई और इब्ने हब्बान ने रिवायत किया। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने खातून जन्नत से फरमाया, फातिमा क्या तू इस बात पर राजी नहीं कि सारे जहान की औरतों की और जन्नत की औरतों की सरदार हो। बुखारी और मुस्लिम ने इसको रिवायत किया। हजरत जैद बिन अरकम रज़ी अल्लाह ताला अन्हु इस हदीस को रिवायत करते हैं, फरमाते हैं नबी पाक अलैहिस्सलातु वस्सलाम ने हजरत अली, हजरत फातिमा, हजरत इमाम हसन, इमाम हुसैन रज़ी अल्लाह ताला अन्हुम अजमाईन, इन सब से फरमाया जिससे तुम्हारी जंग उससे मेरी जंग, जिससे तुम्हारी सुलह उससे मेरी सुलह। गौर करो, नबी पाक अलैहिस्सलातु वस्सलाम को अपनी शहजादी से कितनी मोहब्बत थी। मदीने तैयबा हिजरत फरमाने के बाद, क्योंकि मक्के में तो हालात ऐसे थे कि जंग के हालात हर वक्त रहते थे, कुफार कोई मौका ऐसा नहीं छोड़ते थे कि मुसलमानों को तकलीफ ना पहुंचे, उनको अजियत तकालीफ पहुंचाना, उन पर जुल्म सितम करना और दीगर काम। लेकिन मदीने तैयबा जब मुसलमान आ गए हिजरत करके और सबसे आखिर में नबी पाक अलैहिस्सलाम तशरीफ ले आए, अमन अमान हो गया, तमाम मुसलमान और खुद हुजूर अलैहिस्सलाम इत्मीनान से सुकून से रहने लगे। अब यहां पर कई लोगों ने हुजूर अलैहिस्सलाम को पैगाम दिया उनकी शहजादी की शादी के लिए, रिश्ता देते ना, बहुत से सहाबा थे जो ये चाहते थे कि ये शरफ हमें हासिल हो। सैयदुल मुरसलीन का दामाद बनना, उनकी शहजादी का निकाह में आना, ये मामूली बात नहीं। पैगाम दिया, सरकार ने इनकार भी नहीं फरमाया, इकरार भी नहीं फरमाया, फरमाया अल्लाह जिसे बेहतर चाहेगा मुंतखब कर दे। फिर किसी और ने पैगाम दिया, फिर हुजूर ने यही फरमाया, फिर पैगाम दिया, फिर यही फरमाया। चुनांचे एक दिन हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु और हजरत फारूक आजम रजी अल्लाह ताला अन्हु, ये दोनों मस्जिद में बैठे थे, हजरत साद बिन माज रजी अल्लाह ताला अन्हु, ये भी एक जलील कदर सहाबी, ये आए गुफ्तगू में शरीक हुए और गुफ्तगू निकली कि हुजूर अलैहिस्सलाम की शहजादी का रिश्ता कई सहाबा ने दिया है, लेकिन सरकार ने फरमाया अल्लाह जिसको चाहे। तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला ने फरमाया अली ने अभी तक रिश्ता नहीं दिया, दीगर साहबा ने दे दिया, लेकिन हजरत अली करम अल्लाह ताला वजहुल करीम सरकार के सगे चचाजात भाई दीगर खसूसियात फजाई हर चीज के जामे। फिर खुद ही फरमाया कि शायद इसलिए नहीं दिया कि उनके पास माल और दौलत नहीं है और वो ये सोच रहे होंगे कि मैं रिश्ता अगर दूं तो मैं कैसे दूं, ना मेरा मकान है, ना कोई कारोबार है, ना कोई ऐसी चीज है। शायद अली ने इसीलिए रिश्ता नहीं दिया। इन्होंने कहा हाँ ये बात तो है। आपस में इन सहाबा की बात हो रही है, हजरत सिद्दीक अकबर, हजरत फारूक आजम और हजरत साद बिन माद रजी अल्लाह ताला अन्हु अजमाई। तो इन्होंने कहा कि चलो ऐसा करते हैं कि अगर अली को माल की वजह से या घर की वजह से या किसी भी ऐसी चीज की वजह से ये चीज माने है यानी रोक रही है कि वो खातून जन्नत का रिश्ता दें, तो हम ऐसा करते हैं उनकी माली मदद कर देते हैं। उनसे कहते हैं कि हम आपकी मदद करेंगे, आप रिश्ता दे दे, क्योंकि बड़े बड़े सहाबा ने दे दिया, बड़े बड़े शोरफा ने, लेकिन आका ने फरमाया जिसको अल्लाह चाहे। हो सकता है कि हुजूर अलैहिस्सलातु वस्सलाम इनका इंतजार कर रहे हो। इन्होंने कहा ठीक है। अब ये दोनों चले और हजरत अली करम अल्लाह ताला वजहुल करीम के घर पहुंचे। वहां से पता चला कि वो एक अंसारी के बाग में गए हुए हैं। इन्होंने कहा ठीक है, ये अंसारी के बाग में तशरीफ ले गए। देखा कि हजरत अली शेरे खुदा रजी अल्लाह ताला अन्हु वहां पर अपनी ऊटनी को चरा रहे थे और पानी पिला रहे थे। उन्होंने दूर से इन तीनों को आते हुए देखा, आगे बढ़े, सलाम कलाम हुआ। हजरत अली करम अल्लाह ताला वजहुल करीम ने पूछा क्या बात, अचानक देखा नहीं कि आए तो कैसे आए। इन्होंने माजरा बयान कर दिया कि भाई हम बैठे बातें कर रहे थे कि सबने सरकार की शहजादी के लिए रिश्ता दिया, लेकिन आका ने फरमाया जिसे अल्लाह चाहे और आपने अभी तक नहीं दिया। आप तो उनके बहुत करीबी हैं, रिश्तेदार भी हैं, सहाबी भी हैं और सब कुछ सारी फजीलतों के जाने हैं। हो सकता है कि माल की कमी की वजह से तो हम आपकी माली मदद कर सकते हैं, लेकिन आप ऐसा करें कि जाएं और रिश्ता दें। हजरत अली शेरे खुदा रजी अल्लाह ताला ने सुना तो उनकी आंखों से आंसू जारी हुए। कहा बेशक बात यही है, चाहता तो मैं भी हूं, लेकिन मैं किस बल बूते पर मैं पैगाम दूं। भाई एक आदमी सोचता है ना कि मेरा अपना जाती मकान हो, मेरे अपने कारोबार हो या मेरे पास किसी दौलत हो। और उस जमाने में क्या बागात थे जिसमें खेती बाड़ी होती थी, जानवर थे, बकरियां किसी के पास होती थी काफी तादाद में, ऊंट होते थे और बहुत सारी चीजें थी जिसकी वजह से आदमी मालदार कहलाता था। और उनमें से कोई भी चीज हजरत अली करम अल्लाह ताला वजहुल करीम के पास नहीं थी। उन्होंने कही वजह है सिद्दीक अकबर फारूक आजम रजी अल्लाह ताला अन्हुमा, इन दोनों ने कहा अली आप फिक्र ना करें, आप चले तो सही, जाकर पैगाम तो दे। सरकार की नजर में दौलत कोई चीज नहीं। अगर आप इस वजह से रुक रहे हैं कि माल और दौलत नहीं, मकान नहीं, आप समझ लें हुजूर की नजर में ये कोई चीज नहीं, आप जाकर पैगाम। उन्होंने कहा ठीक है, ये चले। ये दोनों अलग हो गए। हजरत अली करम अल्लाह ताला वजहुल करीम पहुंचे नबी पाक अलैहिस्सलातु वस्सलाम की बारगाह। सरकार ने फरमाया अली कैसे आया। अब थोड़ी सी झिझक हुई कि मैं कैसे बयान करूं। अली कहो क्या कहना चाहते हो, तुम इस बार कैसे आए हो। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं इस मकसद के लिए आया जो मकसद का बयान कर दिया, रिश्ता दे दिया। जब रिश्ता दिया हजरत अली फरमाते सरकार का चेहरा खुशी से दमक उठा, चमकने लगा, खुश हो गए। हकीकत में उन्हीं का इंतजार कर रहे थे, खुश हो गए। अली तुम्हारे पास मेहर के लिए क्या चीज है। सरकार एक ऊटनी है, एक तलवार है, एक जिरा है। फरमाया तलवार तो तुम्हारे लिए जरूरी है, वो तो जंग में काम आएगी। ऊटनी भी जरूरी है, वो तुम्हारी रोजी का जरिया है। आप उसके ऊपर जाकर पानी भर भर के लाते थे, इसी तरह खेती बाड़ी के लिए जाते थे, बहुत सी चीजों में वो ऊटनी इस्तेमाल होती थी। तो सरकार ने फरमाया अली ऐसा करो, जीरा जो है ये तुम बेचो और इसका जो पैसा हो वो ले आओ मेरे पास। उन्होंने कहा ठीक है। अब ये वहां से निकले तो हजरत सिद्दीक अकबर फारूक आजम रजी अल्लाह ताला अन्हुमा ये दोनों इंतजार कर रहे हैं। जैसे ही बाहर निकले इन्होंने देखा हजरत अली के चेहरे पर खुशी और मुसर्रत, समझ गए रिश्ता दे दिया, आकाने मंजूर कर दिया। अली क्या हुआ, क्या कहा नबी पाक अलैहिस्सलाम ने, कहा हुजूर ने ये कहा, और जैसे ही मैंने कहा सरकार का चेहरा खुशी से चमकने लगा, हुजूर खुश हो गए। और मैंने ये बातें कही हैं, आका ने फरमाया ये तलवार जंग में तुम्हारे काम आएगी, ये ऊँटनी तुम्हारी रोजी का जरिया है, लिहाजा जीरा तुम बेचो। उन्होंने कहा ठीक है, और क्या कहा, उन्होंने कहा जीरा बेचकर पैसे मेरे पास ले। हजरत अली करम अल्लाह तआला वजह करीम रवाना हुए जीरा लेकर। फरमाते हैं कि मैं अभी रास्ते में ही था कि हजरत उस्मान गनी रजी अल्लाह तआला सामने से आ रहा। अली कहां जा रहा, इन्होंने सारा माजरा बयान कर दिया। इस तरह सिद्दीक अकबर फारूक आजम आए, उन्होंने मुझसे कहा, फिर मैं गया, फिर ये हुआ, फिर ये जीरा मेरे पास है, आका ने फरमाया ये बेच दो और जो पैसा मिले वो ले आओ। कितने की, इन्होंने कहा 500 दिरहम। हजरत उस्मान गनी रजी अल्लाह तआला ने 500 दिरहम अपनी जेब से निकाल कर हजरत अली को दे दिए, जीरा उनसे ले ली। उसके बाद वही जीरा तोहफे में दोबारा उनको पेश कर दिया। देखो कितनी मोहब्बत अहले बैत और सहाबा में। हजरत उस्मान गनी रजी अल्लाह तआला ने जानते थे कि इनको जीरा की भी जरूरत है, इनको पैसे की भी जरूरत है, अगर मैं खाली पैसे दूंगा तो अली की गैरत ये गवारा ना करेगी कि वैसे ही मुझसे पैसे ले ले। पहले उनसे सौदा किया, जीरा कितने की, कहने 500 की, 500 दे दिए, जीरा ले ली। और जब ले ली कहा शादी की खुशी में मैं दोबारा आपको पेश कर, शादी की खुशी में पेश कर। किसकी शादी हो रही है, किसी आम लड़की की नहीं हो रही। शायर ने लिखा कि शादी किसकी हो रही, सुनिए वो लिखते हैं, वो सुबह नूरे चश्मे रहमत लिल आलमी जहरा, नगीने खाता में तस्कीने खत्मुल मुरसलीन जहरा, वो जहरा जो शबीये उस वही सरकार आली थी, अली से आज उसी जहरा की शादी होने वाली थी, अली से आज उसी जहरा की शादी होने वाली थी। शादी का इंतजाम हो रहा, अब क्या हुआ, 500 दिरहम। अब बाद रिवायत में आया कि 400 दिरहम, 12 वो दिरहम लेकर कहां पहुंचे, नबी पाक अलैहिस्सलाम के पास, और पूरा मामला सरकार की बारगाह में पेश कर। आका में इस तरह गया, उस्मान मिल गए, उन्होंने जिरा खरीद ली, 400 दिरहम भी दे दिए, जिरा भी दे दिए। हुजूर खुश हुए, हजरत उस्मान के लिए दुआ फरमा। गौर करो ये है दुआएं लेने का तरीका, एक है दुआ कराना, एक है दुआ लेना, दोनों में फर्क है। दुआ कराना हमारे लिए दुआ कर दीजिए बच्चा हो जाए, यही होता है, दुआ कर दीजिए शादी हो जाए, दुआ कर दीजिए कारोबार हो जाए, दुआ कर दीजिए तरक्की हो जाए, ये दुआ कराना। और दुआएं लेना ऐसा काम करना कि दिल से दुआ निकले, ऐसा काम करना कि दिल से दुआ निकले, वही काम उस्मान गनी रजी अल्लाह तआला ने किया। यकीनन हजरत अली के दिल से भी दुआ निकली होगी और सरकार ने तो हाथ उठा के दुआ फरमाई। कितनी दुआएं हजरत उस्मान गनी रजी अल्लाह तआला ने, अच्छा अब क्या हुआ, हुजूर अलैहिस्सलाम ने वो 400 दिरहम जो थे या 500 जो भी थे बइख्तिलाफ रिवायत, हजरत बिलाल हबशी और हजरत सलमान फारसी इन दोनों को बुलाया, कहा ये तुम ले जाओ जाकर निकाह का इंतजाम करो। इन्होंने खजूरें ले ली, कुछ कपड़े ले लिए, कुछ चीजें ले ली, जो जो जरूरी थी वो लेकर आ गए, कुछ जहेज का इंतजाम किया। अब जहेज हमारी तरह नहीं कि हम पूरे भर भर के हम दे दे, जहेज क्या था, खातून जन्नत रज़ी अल्लाह ताला अन्हा को नबी पाक अलैहिस्सलाम ने क्या जहेज दिया, जहेज तुमको मिला जो कुछ शहनशाह दो आलम से मिला है दर्द हमको सादगी का फख्र आदम से, मताए दुनियावी जो हिस्से जहरा में आई थी, खजूरी खुरदरे से बान की एक चार पाई थी, मुशक्कत उम्र भर करना लिखा था जो मुकद्दर में, मिली थी चकिया दो ताके आटा ना पीस में घर में, चकिया खजूर की छाल उसके बाद बनी चारपाई, चमड़े का गद्दा जिसमें रूई के बजाय खजूर के पत्ते, एक छागल पानी पीने के लिए, दो मटके खड़े, ये कुल जहेज था सैयदाए कायनात खातून जन्नत फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा। हुजूर अलैहिस्सलाम ने निकाह पढ़ाया, फरमाया इस निकाह में 40,000 मलाइका ने शिरकत की। गौर करो, 40,000 मलाइका नाजिल हुए हैं खातून जन्नत के निकाह में शिरकत के लिए, क्यों ना हो, किसी आम लड़की का निकाह नहीं है, जाने कौन है सल्लल्लाहु अलैहि वसल्लम की शहजादी का निकाह हो, 40,000 मलाइका ने शिरकत की। निकाह हुआ माह रजब 1 हिजरी में और रुख्सती गज़वाए बदर के बाद हुई, निकाह हो गया। जब रुख्सती का वक्त आया तो नबी पाक अलैहिस्सलाम खुद तशरीफ ले गए इनके घर में, और वहां जाकर आका ने इन दोनों को बिठाया, हजरत अली और हजरत फातिमा रदी अल्लाह ताला अन्हुम, और उसके बाद दुआ फरमाई। सरकार ने दुआ क्या फरमाई, हुजूर ने दुआ फरमाई, अल्लाहुम्मा बारिक फीहा व बारिक अलैहिमा व बारिक लहुमा फी नस्लिहिमा, ए अल्लाह इन दोनों में बरकत डाल दे, इन दोनों पर बरकत डाल दे और इनकी नस्ल में बरकत डाल दे। सरकार ने दुआ फरमा दी। अब जाहिर है दुआ जब फरमाई तो दुआ तो कबूल होनी थी, अल्लाह ने ऐसी बरकत डाली कि आले रसूल आज तक मौजूद है, कयामत तक सिलसिला जारी रहे, खत्म नहीं होगा, बरकत ही बरकत है। सरकार ने फरमाया औरों की नस्ल बेटों से चलती है, मेरी नस्ल बेटी से चलेगी, कुल सबब मन नसब मुनकति यौम अल-क़ियामा इल्ला सबबी व नसबी, कयामत के दिन हर नसब मुनकति हो जाएगा सिवाय मेरे नसब के, सिवाय मेरे नसब के सारे नसब मुनकति हो जाएंगे। निकाह हो गया, उसके बाद गज़वा बदर के बाद रुख्सती भी हो गई और سیدہ خاتون جنت رضی اللہ تعالی عنہا رخصت ہو کر حضرت علی کرم اللہ تعالی وجہ کریم کے گھر میں آ گئے۔ حضرت علی نے کرایہ کا ایک گھر لیا تھا، ظاہر ہے آپ کا کوئی ذاتی مکان نہیں تھا۔ ایک صحابی تھے جن کو اللہ نے بڑی دولت دی تھی، اور حضور علیہ السلام کے کہنے سے انہوں نے بہت سے لوگوں کو گھر دیے تھے، کیونکہ صحابہ بالکل لٹ کر آئے تھے، تو اس لیے ان کے پاس کوئی گھر در نہیں تھا۔ نبی پاک علیہ السلام نے فرمایا فلاں صحابی کو گھر دے دو، انہوں نے دے دیا۔ ایک اور صحابی آئے، ان کو دے دو، ان کو دے دیا۔ اب سرکار کی اپنی شہزادی کو گھر کی ضرورت، کیونکہ حضرت علی کرم اللہ تعالی وجہ کریم کے پاس کرائے کا گھر تھا۔ خاتون جنت سیدہ فاطمہ الزہرا رضی اللہ تعالی عنہا اپنے بابا جان کے پاس آئیں اور آ کر کہتی ہیں، بابا جان، یہ فلاں صحابی جو ہر ایک کو گھر دے رہے ہیں فری میں، بہت سارے گھر تھے، اللہ نے بڑی دولت دی تھی، جائیداد دی تھی، تو اگر ہو سکے تو آپ ان کو حکم دے دیں ہمیں بھی ایک گھر دے دیں، ہمارا کوئی اپنا گھر ہو جائے، ہم کرائے کے مکان میں۔ سرکار نے فرمایا، بیٹی، میرے کہنے سے اس نے فنا 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 کو مکان دیا، اب میں اپنی بیٹی کے لیے کہوں یہ مجھے مناسب نہیں معلوم، لہذا اللہ سے دعا کریں گے اللہ تعالیٰ کوئی سبب پیدا فرما دے، میں خود نہیں کہوں گا۔ خاتون جنت خاموش ہو کر واپس آ گئی۔ کسی نے یہ بات سن لی اور ان صحابی تک یہ بات پہنچا دی کہ اس طرح حضور علیہ السلام کی شہزادی آئیں، انہوں نے کہا اور سرکار نے یہ فرمایا، وہ دوڑے ہوئے حضور کی بارگاہ میں پہنچے اور اس کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، حضور، جو کچھ میرے پاس ہے یہ سب آپ کے قدموں کی تو برکت ہے، یہ آپ کے قدموں کی برکت ہے۔ ارے آپ کے کہنے سے جب میں غیروں کو دے سکتا ہوں تو آپ کی شہزادی کو نہیں دے سکتا، میری طرف سے حضور یہ تحفہ قبول فرمائیے، آپ کی شہزادی کے لیے بھی یہ فلا مکان۔ انہوں نے وہ مکان دیا اور سیدہ خاتون جنت رضی اللہ تعالی عنہا اپنے مکان میں منتقل ہو گئی۔ اب کیا ہوا؟ اب ظاہر مکان میں کام کے لیے ضرورت، تو جب جنگ ہوتی تھی تو اس میں لونڈی اور غلام آتے تھے اور وہ تقسیم ہو جاتے تھے لوگوں کو۔ اس زمانے میں یہ رواج تھا، لونڈی اور غلام، جو عورتیں تھیں انہیں لونڈی بنا لیا جاتا تھا، جو مرد تھے انہیں غلام بنا لیا جاتا تھا، مسلمانوں میں تقسیم کر دیے جاتے تھے، یعنی وہ ان کی ملکیت ہوتے تھے، وہ جیسے چاہیں ان سے کام۔ تو حضرت علی کرم اللہ تعالی وجہ کریم نے حضرت فاطمہ الزہرا رضی اللہ تعالی عنہا سے فرمایا کہ دیکھو، ابھی کچھ لونڈی غلام آئے ہیں، ایسا کرو کہ تم سرکار کے پاس جاؤ اور ان سے کہو کہ ہمیں بھی کوئی ایک غلام یا ایک لونڈی کوئی ہمیں دے دے، گھر کے کام کاج کے لیے، صفائی کے لیے، کوئی غلام لونڈی مانگ کر لیا۔ یہ چلی اپنے گھر سے آقا کی بارگاہ میں پہنچی، عرض کی، بابا جان، یہ لونڈی اور غلام آئے ہیں، ہمیں بھی کوئی عطا فرما دیں، آپ نے عام مسلمانوں میں بھی دیے ہیں۔ اب سنو سرکار کا جواب، فرمایا، بیٹی، میں تجھے ایک ایسی چیز بتاتا ہوں جو لونڈی اور غلام سے بہتر ہے، بتائیے۔ فرمایا، 33 مرتبہ سبحان اللہ، 33 مرتبہ الحمدللہ اور 34 مرتبہ اللہ اکبر پڑھ لیا کرو، یہ تمہارے لیے لونڈی غلام سے بہتر ہے۔ اسی کو کہتے ہیں تسبیح فاطمہ، یہ پڑھنی چاہیے، بلکہ عورتوں کو تو زیادہ پڑھنی چاہیے، اور جو عورتیں خالی رہتی ہیں ان کو تو چاہیے کہ بار بار پڑھیں۔ خالی بیٹھنے میں ہم ایک دوسرے کی غیبت کرتی ہیں، برائیاں کرتی ہیں، تو اس سے بہتر نہیں کہ تسبیح فاطمہ پڑھ لیں، بہتر ہے نا؟ خیر، یہاں جو عورتیں بیٹھی ہیں وہ تو بہت اچھی ہیں، میں نے کہیں یہ ناراض نہ ہو جائیں ساری۔ تسبیح فاطمہ جو ہے نا، یہ ضروری ہے۔ خیر، بہرحال، اچھا، اس روایت کو بخاری نے بھی بیان کیا جو روایت میں نے آپ کے سامنے پیش کی نا، تسبیح فاطمہ والا. تو خاتون جنت نے یہ نہیں کہا کہ بابا جان میں تو غلام لینے آئی تھی، لونڈی لینے آئی تھی، یہ تسبیح پڑھ کے میں کیا کروں گی، اس تسبیح سے کیا ہوگا. نہیں، وہ جانتی تھی کہ ان کا اشارہ کس طرف ہے، فوراً چلی گئی اور جا کر تسبیح پڑھنا شروع کر دی. اب اشارہ کس طرف تھا اور تسبیح سے کیا فائدہ ہوا، اب آگے سنو. رمضان مبارک کا مہینہ تھا، دھوپ سورج آب و تاب کے ساتھ چمک رہا. دوپہر کا وقت، سرکار نے ام ایمن کو بلایا، کہا جاؤ ذرا میری بیٹی کی خبر لے کر آؤ، میری شہزادی فاطمہ تو زہرا رضی اللہ تعالیٰ عنہ، جاؤ جا کر ذرا دیکھو بیٹی کا کیا حال ہے. ام ایمن کہتی کہ میں چلی سیدہ کے گھر پہ پہنچی، جب میں گھر کے دروازے کے قریب پہنچی تو چکی چلنے کی آواز آ رہی تھی. چکی چلتی ہے نا تو آواز پیدا ہوتی ہے، آواز پیدا ہوتی ہے یا نہیں ہوتی ہے. گردن تو سارے ہی نارے چکی کسی نے دیکھی بھی نہیں ہوگی، اب چکی کا زمانہ ہی نہیں ہے، اب تو گرائنڈر میں ڈالا بٹن دبایا فٹ سے سب صاف. یہ عورتوں کو آسانی ہے نا، پہلے بیٹھتی تھی، چکی چلاتی تھی، پیستی تھی، اس کی ایک الگ بات ہوتی تھی. تو وہ چکی جب چلتی تھی تو آواز آتی تھی. تو ام ایمن کہتی ہیں جب میں خاتون جنت کے دروازے پر پہنچی تو چلنے کی آواز آ رہی، چکی کو چلا رہا. میں نے دستک دی، دروازہ نہیں کھلا. میں حیران ہوں، جب چکی چلنے کی آواز آ رہی ہے تو ظاہر ہے کوئی چلا رہا ہوگا، اور جو چلا رہا ہے تو وہ دروازے کی دستک کیوں نہیں سن رہا. پھر دستک دی، دروازہ نہیں کھلا. تیسری مرتبہ دستک دی، پھر دروازہ نہیں کھلا. اب انہوں نے حیران ہو کر اس کے سوراخ میں سے جھانک کر دیکھا تو عجیب و غریب منظر دیکھا. ام ایمن کہتی میں نے دیکھا سیدہ خاتون جنت آرام سے چارپائی پر سو رہی ہے، ان کی چکی خود بخود چل رہی ہے، چلانے والا نظر نہیں آتا.
سبحان اللہ، نعرہ تکبیر، نعرہ رسالت، اشرفیہ.
چکی چل رہی ہے، چلانے والا نظر نہیں آتا. امام حسن کا جھولا جھول رہا ہے، جھلانے والا نظر نہیں آتا. کہتے میں حیران ہوں کہ چکی کون چلا رہا ہے، یہ جھولے کو کون ہلا رہا ہے. میں واپس آئی، آقا نے پوچھا ام ایمن میری بیٹی کا کیا حال ہے. یا رسول اللہ صلی اللہ علیہ وسلم، فدا کا امی و ابی، حضور میرے ماں باپ قربان. میں نے تو عجیب و غریب منظر دیکھا، میں جب پہنچی تو چکی چلنے کی آواز آ رہی تھی، میں نے دستک سے دروازہ نہیں کھلا، پھر دوبارہ بھی دروازہ نہیں کھلا، پھر تیسری مرتبہ دستک سے دروازہ نہیں کھلا، سوراخ میں سے جھانک کر دیکھا چکی چل رہی ہے، چلانے والا نظر نہیں آتا. امام حسن کا جھولا جھول رہا ہے، جھلانے والا نظر نہیں. سرکار مسکرائے، فرمایا ام ایمن میری بیٹی نے روزہ رکھا ہوا ہے، وہ تھکی ہوئی تھی، اللہ نے اس پر نیند غالب کر دی کہ کچھ دیر آرام کر لے، اور اس کی خدمت کے لیے آسمان سے ملائکہ کو بھیج دیا. جنت کی حوریں آئی ہیں جو چکی چلا رہی ہیں، حسن کا جھولا جھلا رہی ہے.
نعرہ تکبیر، نعرہ رسالت، نعرہ رسالت.
شاعر نے لکھا وہ خاتون جنا معصوم حوریں باندیاں جن کی، وہ خاتون جنا معصوم حوریں باندیاں جن کی، ملک جنت سے آ کر پیستے تھے چکیاں جن کی، ملک جنت سے آ کر پیستے تھے چکیاں جن کی. اس خاتون کی عظمت دیکھو، آسمان سے فرشتے آ کر ان کی چکیاں چلا رہے ہیں. اب بات سمجھے، سرکار نے لونڈی غلام کیوں نہیں دیے، تسبیح فاطمہ کیوں بتا دی؟ ارے حضور کا اشارہ یہ تھا، بیٹی کی لونڈی غلام تو عام لوگوں کے لیے ہیں، تو تو میری شہزادی ہے، تیری غلامی کے لیے انسان نہیں آسمان سے فرشتے آئے، ملائکہ آئیں گے، جنت کی حوریں آئیں گی جو آ کر تیرا کام کریں گے. ये शान थी सैयदा खातून जन्नत फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा की। आसमान से फरिश्ते उतर रहे हैं और उनकी खिदमत कर रहे हैं, क्यों ना हो। फरमाया या फातिमा अंत सैयदतु निसाई आलमीन व अंत सैयदतु निसाई जन्नत। फातिमा तो तमाम आलमीन की औरतों की और जन्नती औरतों की सरदार है। तो जो औरत जन्नती औरतों की सरदार हो तो उसकी खिदमत के लिए इंसान तो नहीं आएंगे, उसकी खिदमत के लिए तो फरिश्ते आएंगे, जन्नत की हूरें आएंगी। आइए आगे चलते। हुजूर अलैहिस्सलाम को अपनी शहजादी से बड़ी मोहब्बत। जब सफर पर तशरीफ ले जाते, सबसे मिलकर जाते, आखिर में खातून जन्नत से मिलकर जाते, और जब सफर से वापस आते सबसे पहले अपनी शहजादी से मिलते, फिर किसी और से। इतनी मोहब्बत। अच्छा, जब जैसे कि रिवायत हमने अभी बयान की, सैयदा आती आका अपनी बेटी को देखकर खड़े हुए, पेशानी को बोसा देते, हाथ पकड़ के अपनी नशीस पर बिठाते, और जब खुद आका तशरीफ ले जाते तो सैयदा आपको देख के खड़ी हो जाती, दस्ते मुबारक को बोसा देती, नशीस पर बैठाती। देखिए, एक है कयामे ताज़ीमी और एक है कयामे मोहब्बत। अगर छोटा बड़े को देखकर खड़ा हो जाए तो कयामे ताज़ीमी अदब के लिए, और बड़ा छोटे को देखकर खड़ा हो जाए तब क्या है, भूल गए, कयामे मोहब्बत। सुन भी रहे हो, अगर छोटा बड़े को देखकर खड़ा हो जाए ना, हम खड़े हो गए ना, कोई आया हम खड़े हो गए, उस्ताद आए खड़े हो गए, पीर साहब आए खड़े हो गए, वालदैन आए खड़े हो गए, बड़ा भाई आए तो खड़े हो गए। ये अदब का तरीका है जो इस्लाम ने हमें सिखाया, नबी पाक अलैहिस्सलातु वस्सलाम ने सिखाया, अदब करो। तो कयाम का ताल्लुक अदब से है। कयामे ताज़ीमी, कयामे मोहब्बत। जब सैयदा खातून जन्नत सरकार की बारगाह में जाती और आका उन्हें देखकर खड़े हो जाते तो कौन सा कयाम है, कयामे मोहब्बत। और आका अपनी शहजादी से मिलने जाते, वो खड़ी हो जाती, तब कयामे ताज़ीमी। ठीक है ना। अच्छा बताओ, हम सलाम में कयाम करते हैं या नहीं करते हैं? क्यों करते हैं? बैठ के पढ़ लिया, बैठ के पढ़ लो, आज बैठ के पढ़ेंगे, जलसा खत्म होने के बाद सब बैठे हैं, या नबी सलाम अलैकुम, मुस्तफा जाने रहमत, नहीं, क्यों? आका आ रहे, आका आ रहे। अच्छा, जो लोग नहीं मानते ना, वो कहते क्यों, क्या वो आते हैं? हमने कहा आ सकते हैं, तुम रोक नहीं सकते। हम ये नहीं कहते आते हैं, हम कहते आ सकते हैं। हम पहले से खड़े हो गए, हम पहले से खड़े हो गए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हमने ये महफिल सजा दी आपके लिए, खड़े हो गए, अगर आप करम फरमाएं तशरीफ ले आए तो आपकी मेहरबानी, करम फरमाएं तशरीफ ले आए तो मेहरबानी। अरे ये सारी महफिल उन्हीं की तो है। आप देखते ना, हम कहते बारगाह रिसालत में दुरूद पढ़े, किसकी बारगाह में, हुजूर अलैहिस्सलातु वस्सलाम। जहां जहां महफिल हो रही है ये सब आका की बारगाह, वो अपनी निगाहें नबूवत और रिसालत से पूरी कायनात में होने वाली महफिल को देख रही है। कहां कौन बैठा है, कहां जिक्र हो रहा है, कहां मेरे अहले बैत का जिक्र हो रहा है, कहां मेरे सहाबा का जिक्र हो रहा है, कहां मेरी औलाद का जिक्र हो रहा है, कहां मुझ पे दुरूद पढ़ा जा रहा है, अहले सुन्नत का ईमान है, हुजूर सब मलाइका फरमाते। तो इसीलिए हम कहते हैं, अब वो कहते नहीं ये कयाम हराम। जो लोग नहीं मानते ना सलाम में खड़ा होना, वो कहते बिदत है, शिर्क है, हराम है। हमने कहा हराम है, कहते हाँ, फिर कौमी तराने पे क्यों खड़े हो? कौमी तराना हुआ, पाक सरजमीन शाद पाक, सब के सब खड़े हो गए, क्यों बैठे रहो? नहीं कि नहीं, ताज़ीम है। पाकिस्तान का तराना हो तो खड़े हो गए, और रसूलुल्लाह का तराना हो तब बैठे रह गए। नहीं कि झंडा लगाना हराम, ये बिदत है। तो पाकिस्तान का झंडा भी नहीं लगाओ। नहीं नहीं, ये तो मुल्क का झंडा है। झंडा क्या, उसके साथ डंडा भी है, डंडा भी लगेगा अगर नहीं लगाओगे तो वो जायज है। अगर वो जायज है तो हुजूर का झंडा भी जायज है। अगर कौमी तराने पे खड़ा होना जरूरी है तो सरकार के तराने पर सलाम में खड़ा होना बिल्कुल जरूरी। और एक बात सुनो, सलाम का ताल्लुक ही कयाम के साथ, बैठे बैठे सलाम होता ही नहीं। मिसाल के तौर पर आप किसी के घर गए, दरवाजे पे दस्तक दी, साहिब खाना बाहर तशरीफ लाए, सलाम नहीं किया। क्यों? इसलिए कि कयाम है, खड़े होकर तो जायज नहीं। उन्होंने कहा आइए आइए बैठे। उन्होंने जब घर में जाकर बिठाया, जब बैठ गए तो कह रहे अस्सलाम अलैकुम व रहमतुल्लाह। वो कहेंगे आपकी तबीयत तो ठीक है भाई, सलाम तो पहले ही करना चाहिए। नहीं नहीं, खड़े होकर जायज नहीं, बैठ के जायज, कयाम में जायज। कभी ऐसा हुआ कि आप किसी के यहाँ गए, घर में जाकर बैठकर फिर साहिब खाना को सलाम किया, या कोई आपको नजर आया आप फौरन बैठ गए फिर बैठ के सलाम किया? अरे सलाम का ताल्लुक ही कयाम के साथ है। जरा सा गौर करो, जब हम एक दूसरे को बैठकर सलाम नहीं करते तो सैयदुल अंबिया को बैठकर, सैयदुल मुरसलीन को बैठकर कैसे करोगे? इसीलिए हम खड़े हो गए। इसीलिए हम ये कहते हैं मुतलक कयाम को देखकर शिर्क या बिदत का फतवा ना लगाओ। कयाम करने वाले की नियत देखो, कयाम करने वाले की नियत देखो। हो सकता है हुजूर की मोहब्बत में खड़ा हो गया, हो सकता है हुजूर के इंतजार में खड़ा हो गया, हो सकता है हुजूर की गुलामी समझकर खड़ा हो गया, हो सकता है किसी और वजह से खड़ा हो गया हो। नहीं जी नहीं, सलाम में खड़ा होना बिदत है, ये शिर्क है, सलाम जाइए। तो एक है कयाम ताज़ीमी और एक है कयाम मोहब्बत। तो जब सैयदे कायनात आपकी बारगाह में तशरीफ लाती, आका खड़े हो जाते, कयाम मोहब्बत है, मेरी बेटी आई, मेरी शहजादी आई। और जब आका तशरीफ ले जाते, खातून जन्नत खड़ी हो जाती, मेरे वालिद आए हैं, बाबा जान आए हैं, कयाम ताज़ीमी, ये कयाम ताज़ीमी। सैयदा खातून जन्नत रज़ी अल्लाह ताला अन्हा शर्म व हया का पैकर, किसी ने उनके नाखून तक को नहीं देखा। जब निकलती तो अपने जिस्म को, चेहरे को बिल्कुल ठाक कर निकलकर। और हजरत अली करम अल्लाह ताला वजहुल करीम फरमाते हैं कि फातिमा में इतनी शर्म व हया है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कल कयामत के दिन जब मेरी बेटी फातिमा पुल सिरात से गुजरेगी, अल्लाह इसकी शर्म व हया का लिहाज वहां भी रखेगा। और जब फातिमा गुजर रही होंगी, हजरत अली फरमाते हैं, रिवायत करते हैं, हुजूर अलैहिस्सलातु वस्सलाम ने फरमाया, एक मनादी निदा करेगा, ए अहले महशर अपनी निगाहों को झुका लो, इसलिए कि रसूलुल्लाह की शहजादी गुजर रही है, रसूलुल्लाह की शहजादी गुजर रही है। सब अपनी नजरों को झुका लेंगे और आप तेजी के साथ पुल सिरात से गुजर जाएंगी। ये शान है सैयदा तैयबा ताहिरा आफिदा जाहिदा खातून जन्नत फातिमतु जहरा रजी अल्लाह ताला अन्हा। अल्लामा नसफी रहमतुल्लाह अलैह फरमाते हैं कि जब ये आयत नाज़िल हुई, وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كَانَ عَلَىٰ رَبِّكَ حَتَمًا مَّقْضِيًّا، اور تم میں سے ہر ایک جہنم میں وارد ہوگا۔ کہتے ہیں نبی پاک علیہ السلام رونے لگے، مبارک آنکھوں سے آنسو جاری تھے۔ پھر سرکار وہاں سے اٹھے اور ایک مقام کی طرف چلے گئے، کسی کو پتہ نہیں کہاں گئے۔ एक दिन गुजर गया, आका नजर नहीं आए, सहाबा बेचैन। उम्महातुल मोमिनीन से पूछा, उन्होंने कहा मैं नहीं मालूम। खातून ने जन्नत के घर गए, उन्होंने कहा मैं नहीं मालूम। ढूंढते रहे, फिर हुजूर अलैहिस्सलातु वस्सलाम की एक शांति, जहां से गुजरते थे गलियां खुशबू से मुअत्तर हो जाती, उसी खुशबू को सूंघते सूंघते आका तक पहुंचे। देखा कि एक मकाम है, अल्लाह के नबी अलैहिस्सलाम सजदे में सर रखे हुए हैं और अपनी उम्मत की मगफिरत के लिए दुआ कर रहे हैं, या रब्बी हबली उम्मती, या रब्बी हबली उम्मत। اے رب میری گناہگار امت کو بخش دے، مولا اس کے گناہوں کو معاف فرما دے، مولا اس کے خطاؤں کو درگزر کر دے۔ صدیق اکبر، فاروق اعظم، عثمان غنی، علی مرتضیٰ، دیگر صحابہ عرض کرتے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم سجدے سے سر اٹھائیے۔ سرکار نے سجدے سے سر نہیں اٹھایا، ہم نے جتنی عبادتیں کی ہیں سب آپ کی امت پر قربان، حضور سجدے سے سر اٹھائیے۔ سجدے سے سر نہیں اٹھایا، جس کو جو کچھ کہنا تھا اس نے کہا، لیکن آقا نے سجدے سے سر نہیں اٹھایا۔ مبارک آنکھوں سے آنسو جاری ہیں، امت کے لیے دعائیں ہو رہی، انہوں نے کہا چلو سرکار کی شہزادی کے پاس، ان کو لے کر آئیں گے، وہ عرض کریں گی، آقا ان کی بات مانتے ہیں تو سجدے سے سر اٹھائیں گے۔ گئے جا کر ان کو بتایا، خاتون جنت نے سر سے پیر تک چادر اوڑھی اور صحابہ کے ساتھ اس مقام تک پہنچی، دیکھا کہ بابا جان سجدے میں سر ہے۔ یا رب حبلی امتی، یا رب حبلی امتی، اے رب میری امت کو بخش دے، معاف فرما، دعائیں فرما۔ کہا بابا جان سجدے سے سر اٹھائی، فاطمہ کا جو کچھ عمل ہے سب آپ کی امت پہ قربان، آپ سجدے سے سر اٹھائی۔ جو کچھ کہنا تھا کہا، لیکن سجدے سے سر نہیں اٹھایا، کہا ورنہ فاطمہ ابھی سجدے میں سر رکھے گی اور عرش کے پائے کو ہلا دے گی۔ بہت کچھ کہا، نبی پاک علیہ الصلوۃ والسلام نے سجدے سے سر اٹھایا۔ خاتون جنت سیدہ طیبہ طاہرہ فاطمۃ الزہرا رضی اللہ تعالی عنہا نے سجدے میں سر رکھا۔ شاعر کہتا ہے، وہ نور العین وہ لختے دل میں محبوب ربانی، وہ فخر حاضرہ آسیہ وہ مریم ثانی، وہ جن کا ایک سجدہ ضامن آنکھوں خطا کا ارانا، وہ جن کی جنبش لب شاپ مو گناہ دارا۔ وہ جن کی جنبش لب شاپ گناہ گارا، وہ شب دار صرف رکو سجدہ پہ ہم، وہ شب دار صرف رکو سجدہ پہ ہم، وہ جن کی ذات پہ نازا حضور رحمت عالم، وہ جن کی ذات پہ نازا حضور رحمت عالم۔ عبادت کا یہ حال تھا کہ رات میں سجدہ کرتی تھی، فجر کی اذان ہوتی تو عرض کرتی، مولا تیری راتیں کتنی چھوٹی ہیں، تیری بندی فاطمہ کا ایک سجدہ بھی پورا نہیں۔ کھانا پکاتی چکی چلاتی تو تلاوت کرتی، کھانا پکاتی تو تلاوت کرتی۔ آج ہماری خواتین ایسا کرتی، کھانا پکاتے میں تلاوت کرتی، ایک دوسرے سے باتیں کرتی ہوں گی موبائل پر، بیلنس ایک دفعہ ڈلوا دیا اس کے بعد چل رہا ہے موبائل، جب تک بیلنس ختم نہیں ہوگا باتیں ختم نہیں ہوگی۔ خواتین کو چاہیے کہ خاتون جنت کی سیرت پر عمل کریں، تلاوت قرآن کریں، غیبت کو چھوڑ دیں، کھانا پکاتے ہوئے تلاوت کریں، چلتے پھرتے کریں، رات میں عبادت کریں، ٹھیک ہے نا؟ خیر بار بار سیدہ کی ایک شان یہ تھی کہ بڑی رحم دل تھی، صلہ رحمی، رشتے داروں کے ساتھ تو بات الگ ہے، کوئی غیر بھی ان کے دروازے پر آتا تھا تو خالی ہاتھ نہیں جاتا، جو بھی آیا اسے عطا کر دیا۔ ایک مرتبہ قبیلہ بنو سلیم کا ایک شخص بارگاہ رسالت صلی اللہ علیہ وسلم میں حاضر ہوا، آپ نے اس کی مالی حالت اس سے دریافت کی، پتہ چلا کہ بہت زیادہ غریب، کمزور، ناتوا، कोई पैसे उसके पास नहीं। उसने अर्ज की 3000 लोगों में सबसे ज्यादा मैं गरीब, सबसे ज्यादा मैं मुफलिस हूं। नबी पाक अलैहिस्सलाम ने सहाबा से कहा इसकी मदद करो। खातून ने जन्नत ने दिल खोलकर मदद की। साद बिन उबादा ने उसे ऊटनी दी और हजरत सलमान फारसी ने खुराक का इंतजाम कर दिया। इसी तरह दीकर साहिब आते थे, हुजूर अलैहिस्सलाम सहाबा से फरमाते थे और सहाबा और खुद खातून जन्नत सैयदा फातिमतुज़्ज़हरा रज़ियल्लाहु ताला अन्हा बढ़कर सिला रहमी फरमाती, सखावत फरमाती, जो कुछ घर में होता वो अता फरमा देते। अल्लाह तबारक व तआला ने उन्हें बड़ा मकाम और बड़ा मर्तबा अता किया। आपके फजाइल और मनाकिब तो और ज्यादा हैं, लेकिन हमें क्योंकि सैयदना इमाम हसन रजी अल्लाह तआला अन्हु के मुतालिक भी बयान करना है, इसीलिए हम इसी पर इक्तफा करते हैं और आपके विसाले मुबारक का वाकया बयान करके फिर सैयदना इमाम हसन रजी अल्लाह तआला अन्हु की सीरत के चंद गोशे आपके सामने पेश करेंगे। नबी पाक अलैहिस्सलाम ने क्योंकि पहले ही बता दिया था कि फातिमा मेरे अहले बैत में जो सबसे पहले मुझसे मिलेगा वो तुम हो, जिसको सुनकर खातून ने जन्नत मुस्कुराई और हंसने लगी। तो जब सरकार दो आलम अलैहिस्सलाम ने मिसाल फरमाया, आपको बहुत ज्यादा सदमा हुआ। रोज़े मुबारक की मट्टी उठाकर अपनी आंखों पर रखी और फरमाया इसमें जो खुशबू है वो मुश्के अंबर में भी नहीं, और ये मट्टी जिसे मिल जाए ये दुनिया माफिया से बेहतर। और ऐसे जुमले आपने कहे अशार की सूरत में भी और वैसे भी। सख्त सदमा पहुंचा, यहाँ तक के 6 महीने बाद आपका विसाल हुआ खातून ने जन्नत का। नबी पाक अलैहिस्सलाम के विसाले मुबारक के 6 माह बाद आपने विसाल फरमाया। रिवायत में आया कि 3 रमजान मुबारक 11 हिजरी में आपने विसाल फरमाया। हजरत अस्मा बिनते उमैस रजी अल्लाह ताला अन्हुमा, जो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु की अहलिया थी, उन्होंने आपको गुस्ल दिया। फरमाया मेरा जनाजा रात के वक्त उठाना, और शर्म और हया इतनी थी कि आपने किसी मुल्क में ये देखा था और किसी ने ये बताया भी था कि उनके यहाँ जनाजा होता है तो उसके ऊपर वो एक कोहान की शक्ल में कुछ बना देते हैं, उसके ऊपर कपड़ा डालते हैं। तो खातून ने जन्नत ने ये वसीयत की कि जब मेरा जनाजा निकले तो जाहिर है चरपाई पर जनाजा जाएगा, जैसे आजकल जनाजे के लिए मसाजिद में मसालियां बनी होती हैं और जनाजे के लिए चीजें होती हैं, इस पे मैयत ले जाई जाती। उस जमाने में ऐसा नहीं था, आम चरपाई पर डालकर ले जाया जाता था। तो अगर कोई शख्स लेटा हो या औरत लेटी हो और चादर डली हो तो पता चलता था कि कौन मर्द है कौन औरत है। तो आपने फरमाया कि ये भी शर्म और हया के खिलाफ है, मेरा जनाजा जाए तो उसके ऊपर खजूर की लकड़ियां चरपाई से ऐसे करके बांध देना और फिर उसके ऊपर चादर डालना। तो आपका जनाजा जब उठाया गया तो चारपाई के साथ खजूर की शाखों को ऐसा दोरा करके बांधा गया, उस पे चादर डाली गई। फरमाया दिन में नहीं बल्कि रात में मेरा जनाजा उठा। हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु ने आपकी नमाज जनाजा पढ़ाई, जन्नतुल बकी में आपकी तदफीन हुई और वहीं पर आप आराम फरमा हैं। अल्लामा इकबाल ने आपके मुताल्लिक फरमाया, मरियम अज यक निस्बत ईसा अजीज से निस्बत हजरत जहरा अजीज, नूर चश्मे रहमत लिल आलमीन आ इमाम अव्वलियो आखिरी, बानुए ताजदार हल अता मुर्तजा मुश्किल कुशा शेर खुदा, मादरे आ काफलाए सादार इश्क मादरे आ मरकजे परकार इश्क। अल्लामा इकबाल ने फरमाया कि हजरत मरियम को एक निस्बत हासिल थी कि वह हजरत ईसा अलैहि सलाम की वालिदा हैं, लेकिन से निस्बत हजरत जहरा अजीज हजरत फातिमतुज़्ज़हरा को 3 निस्बतें हासिल थी, नूर चश्मी रहमतल लिल आलमीन रहमतल लिल आलमीन की आंखों का नूर, आ इमाम अव्वलियो आखिरी यानी वो जो अव्वलीन और आखिरीन के इमाम थे, بانوے تاجدار حل عطا، بی بی تھی حضرت علی شیر خدا، جو سورہ حل عطا کے مصداق ہے، اور وہ کون ہے؟ مرتضی مشکل کشا شیر خدا۔ دوسری نسبت اور تیسری نسبت، ماں درِ آن قافلہ سالار عشق، ماں درِ آن مرکز پرکار عشق۔ وہ اس کی ماں ہیں جو عشق کے سالار ہیں، یعنی حسن اور حسین رضی اللہ تعالیٰ عنہ، یہ ان کی والدہ ہیں۔ فرماتے ہیں حضرت مریم کو تو ایک نسبت حاصل تھی کہ وہ حضرت عیسیٰ علیہ السلام کی والدہ ہیں، لیکن فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ کو تین نسبتیں حاصل ہیں۔ ایک یہ کہ سرکار کی شہزادی ہیں، دوسری یہ کہ حضرت علی کی زوجہ محترمہ ہیں، اور تیسری یہ کہ حسنین کریمین کی والدہ۔ اب آئیے شہزادہ رسول، جگر گوشہ بطول، سیدنا امام حسن رضی اللہ تعالی عنہ، ان کی بارگاہ میں ہدیہ عقیدت اور محبت پیش کرتے ہیں۔ آپ کا نام حسن جو حضور علیہ الصلوۃ والسلام نے رکھا۔ طبقات ابن سعد کی روایت کے مطابق یہ نام اللہ نے رکھا، اور دیگر روایت میں یہ آیا کہ جب سرکار تشریف لائے فرمایا مجھے میرا بیٹا دکھاؤ، امام حسن کو آپ کی گود میں دیا گیا۔ فرمایا علی نام کیا رکھا؟ انہوں نے کہا حرب، حرب کے معنی جنگ۔ فرمایا حرب نہیں، یہ تو حسن ہے، حضور نے حسن نام رکھا، اور حسن کے معنی حسن و جمال والا۔ ان کی کنیت ابو محمد القباب سید طیب امین تقی زکی صفوت اللہ مجتبی اور شبیہ رسول صلی اللہ علیہ وسلم، سرکار کے مشابہت۔ ایک روایت کے مطابق آپ کی ولادت نصف شعبان، اور دوسری روایت کے مطابق 15 رمضان 3 ہجری میں مدینہ طیبہ میں ہوئی۔ نبی پاک علیہ الصلوۃ والسلام نے آپ کے کان میں اذان دی اور اپنا لعاب دہن آپ کے منہ میں ڈالا۔ دنیا میں آنے کے بعد امام حسن کی پہلی غذا نانا کا لعاب دہن ہے۔ شبیہ رسول کہا گیا، چہرہ مبارک بالکل نبی پاک علیہ الصلوۃ والسلام کی طرح تھا، سرکار کے مشابہت شکل و صورت میں، چار ڈھال میں۔ روایت میں آتا ہے کہ سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ گزر رہے ہیں تو سامنے سے حضرت علی اور امام حسن آ رہا، صدیق اکبر نے امام حسن کو گود میں اٹھایا، فرمایا علی یہ تمہاری طرح نہیں ہے، یہ تو میرے آقا کی شکل ہے، یہ تو میرے آقا کی شکل ہے۔ حضرت علی مسکرا دیے، یہ کہہ کر انہیں گود میں لیا اور ان کو بوسہ دیا۔ سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ نے اپنے بچپن کے 6 سال 4 ماہ رسول اللہ صلی اللہ علیہ وسلم کی زیر سایہ گزارے، اور 50 برس سے زائد عرصہ اپنے والد گرامی حضرت علی کرم اللہ تعالی وجہ الکریم کے زیر سایہ گزارا۔ ان مقدس اور پاکیزہ ہستیوں کے سائے میں جس نے پرورش پائی ہو تو وہ پھر امام حسن نہ بنے تو کیا بنے۔ آپ کے متعلق بہت سی احادیث وارد ہوئی ہیں، چند ہم آپ کے سامنے پیش کرتے ہیں۔ حضرت امام حسن رضی اللہ تعالیٰ عنہ نے فرمایا، من عرفنی فقد عرفنی ومن لم یعرفنی فانا الحسن ابن رسول اللہ صلی اللہ علیہ وسلم۔ جو مجھے پہچانتا ہے پہچانتا ہے، اور جو نہیں پہچانتا وہ پہچان لے، میں حسن ہوں، رسول اللہ کا بیٹا ہوں۔ امام بخاری حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ سے روایت کرتے ہیں کہ سرکار ممبر پر تشریف فرماتے، امام حسن رضی اللہ تعالیٰ عنہ آپ کے پہلو میں بیٹھے تھے، سرکار ایک نظر اپنے بیٹے کو دیکھتے، ایک نظر صحابہ کو دیکھتے، ایسے بیٹھے نا، ایک نظر شہزادہ کو دیکھا، ایک نظر صحابہ کو۔ اس کے بعد فرمایا، سنو، ھذا ابنی سید، بے شک یہ میرا بیٹا سید ہے، سردار ہے، اور یہ مسلمانوں کے دو گروہوں میں صلح کرا دے گا جب وہ لڑنے کے لیے تیار ہوں۔ सरकार की बिशारत। अब इसके मुताबिक हम आगे बयान करेंगे, अभी आप इसको अपने ज़हन में रखिए। हजरत इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु रिवायत करते हैं, नबी पाक अलैहिस्सलातु वस्सलाम ने अपने कांधों पर इमाम हसन को उठाया, जैसे बच्चों को बिठाते ना, ऐसे उठाकर यहां बिठा लिया और सरकार चले। एक सहाबी ने देखा, कहा सवारी कितनी लाजवाब है। आका ने फरमाया सवार भी तो लाजवाब, सवार भी तो लाजवाब है। दूसरे मकाम पर सरकार ने फरमाया इन्नल हसन वल हुसैन हुमा रैहानी मिन दुनिया, हसन और हुसैन दुनिया में मेरे दो फूल हैं। हसन और हुसैन दुनिया में मेरे दो फूल हैं। हजरत अली करम अल्लाह ताला वजहुल करीम फरमाते हैं कि हसन सर से लेकर सीने तक हुजूर अलैहिस्सलातु वस्सलाम के मुशाबा, और हुसैन सीने से लेकर पांव तक हुजूर अलैहिस्सलातु वस्सलाम के मुशाबा। अब देखें जिस तरह सरकार का जमाल इनमें तकसीम हुआ, इसी तरह सरकार का कमाल भी इनमें तकसीम हुआ। ये दोनों शहजादे जिस तरह मजहरे कमाले मुस्तफा थे, इसी तरह मजहरे जमाले मुस्तफा थे। हजरत अली ने क्या फरमाया, हसन सर से लेकर सीने तक हुजूर अलैहिस्सलातु वस्सलाम के मुशाबा, और हुसैन सीने से लेकर पैरों तक हुजूर अलैहिस्सलातु वस्सलाम के मुशाबा। इमाम अहले सुन्नत मुजद्दिद दीन मिल्लत मौलाना शाह अहमद रजा खान मुहद्दिस बरेलवी नफर अल्लाह मरकदहु ने बेहतरीन अंदाज में इस हदीस की तशरीह की अशआर में, और आप देखेंगे कैसा फिट किया है शेर को इस हदीस में। जैसा हदीस में वैसा ही शेर। हजरत अली ने क्या फरमाया, हसन सर से लेकर सीने तक सरकार के मुशाबा, और हुसैन सीने से लेकर पांव तक सरकार के मुशाबा। अब सुनो इमाम अहले सुन्नत क्या फरमाते हैं, फरमाते हैं एक सीने तक मुशाबा, एक वहां से पांव तक। कैसा मिला,
कैसा मिला, कैसा मिला, कैसा मिला,
एक सीने तक मुशाबा, एक वहां से पांव तक। हुस्न सिबतैन के जामों में है नीमा नूर का, हुस्न सिबतैन के जामों में है नीमा नूर का।
नारे तकबीर, नारे रिसाला, मैदाने अशरफिया,
तेरे नस्ल पाक में है बच्चा बच्चा नूर का, तू है ने नूर तेरा सब घराना नूर का, तू है तो हसन सर से लेकर सीने तक हुजूर के मुशाबा, और हुसैन सीने से लेकर पांव तक हुजूर अलैहिस्सलातु वस्सलाम के मुशाबा। हजरत उसामा बिन ज़ैद रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि नबी पाक अलैहिस्सलातु वस्सलाम की बारगाह में हाजिर हुआ, सरकार जब बाहर तशरीफ लाए काशाने नबुव्वत से, तो एक कंबल आपके ऊपर डला हुआ और हाथ ऐसे दस्ते मुबारक इस तरह, जैसे कोई आदमी किसी चीज को उठाता है गोद में तो हाथ ऐसे होते ना, और ऊपर कंबल डाला हुआ। फरमाते मैंने अपनी गुजारिशात आका की बारगाह में पेश की, यानी किसी मकसद के लिए मैं आया था, जो कहने के लिए आका ने सुना, मेरी फरियाद रसी फरमाई, जो कुछ मैं चाहता था हुजूर ने बता दिया। जब सरकार अंदर जाने लगे तो मुझे तजस्सुस हुआ इसमें क्या है, जो दस्ते मुबारक ऐसे किए ना ऊपर कंबल डाला है। मैंने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इस कंबल में क्या है, फरमाते आका ने कंबल हटा दिया तो हसन हुसैन हुजूर की गोद में। हसन हुसैन हुजूर की गोद में थे, सरकार ने फरमाया अल्लाह ये मेरे बेटे हैं और मेरी बेटी के बेटे हैं, जो इनसे मोहब्बत करे तो उससे मोहब्बत रख, जो इनसे अदावत करे तो उससे अदावत। ये शान है हसन करीमैन की। हजरत उमर बिन खत्ताब रजी अल्लाह तआला ने रिवायत करते हैं और हजरत जाबिर बिन अब्दुल्ला अंसारी वो भी इसे रिवायत करते हैं। फरमाते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया औरत की औलाद का नसब उसके बाप की तरफ से होता है सिवाय औलादे फातिमा के, मैं ही उनका नसब हूँ, मैं ही उनका बाप हूँ। हजरत उमर रजी अल्लाह तआला अन्हु से ये रिवायत भी है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हर नसब मुनक़ते हो जाएगा कयामत में सिवाय मेरे नसब के, कुल्लु नसबि वसबबि मुनक़ते यौमल क़ियामा इल्ला सबबि व नसबि, सारे नसब मुनक़ते हो जाएंगे सिवाय मेरे नसब। सैयदना इमाम हसन रजी अल्लाह तआला अन्हु, अब आपने सुना कि सरकार के जेरे साया उन्होंने तरबियत पाई और बकिया जिंदगी के 50 साल अपने वालिद हजरत अली शेरे खुदा रजी अल्लाह तआला अन्हु के जेरे साया पर बरस पाई। निहायत हलीम मिजाज, बुर्दबार, समझदार, बाकिरदार, इबादत गुजार, जाहिरी हुस्न के मुताबिक तो आप सुन चुके कि वो शबीए रसूल और सीरत में किरदार में बेमिसाल। चेहरे मुबारक इतना मिलता था नबी पाक अलैहिस्सलाम से, जो भी आपकी जियारत करता था कुर्बान हो जाता था। अल्लाह ताला ने तहम्मुल और बुर्दबारी आपके अंदर कूट कूट कर भरी। किसी ने कोई गलती की माफ कर दिया, किसी ने गुस्ताखी की माफ कर दिया, किसी ने कोई तकलीफ पहुंचाई माफ कर दिया। निहायत हलीम मिजाज। एक मर्तबा खाने के लिए बैठे हैं, आपकी लौंडी एक बर्तन में शोरबा लेकर आई, शोरबा गरम गरम, उसके हाथ से वो काप छूट गई और इमाम हसन के ऊपर गिर गई। अब आप देखेंगे गरम गरम शोरबा, कपड़े भी खराब और तकलीफ भी हुई, गुस्से में उसकी तरह देखा, अरे वो लौंडी भी तो इमाम हसन की थी। उसने फौरन कुरान की आयत पढ़ी वल काज़िबीन अल गैज़, जो लोग गुस्से में अपने आप को काबू में रखते हैं आप फौरन मुस्कुरा दो। उसने कहा वल आफीन अनिन नास, और लोगों को माफ कर देते हैं, फरमाया तुझे माफ कर दिया। उसने कहा वल्लाहु युहिब्बुल मुहसिनीन, अल्लाह एहसान करने वालों को पसंद करता है, फरमाया जाते जा आजाद भी कर दे, कोई सजा नहीं दी। गुस्से में देखा लेकिन जब कुरान की आयत पढ़ी तो मुस्कुरा दिए, माफ भी कर दिया और आजाद भी कर दिया। तबलीग का अंदाज देखिए, कुरान कहता है उदू इला सबील रब्बिका बिल हिकमति वल मौइज़तिल हसना, अपने रब की तरफ बुलाओ नसीहत के साथ और बेहतरी के साथ, बिल मौइज़तिल हसन, अच्छी बात कहकर तरीके से बुलाओ। हमारा तरीका क्या है, किसी ने गलती की सबके सामने डांट दिया, उसकी इज्जत नफ्स मजरूह हुई, ये कैसे तूने नमाज पढ़ी, ये भाग जाते थे नमाज नहीं हुई, ये कैसे सजदा किया है, ये शलवार नीचे क्यों है ऊपर कर, ये फला चीज नहीं है, टोपी नहीं ओढ़ी, फला नहीं किया, ये तरीके। ऐसे लोग दीन की तरफ आएंगे और भाग जाएंगे। अगर कोई गलती करे उसे अलहदा ले जाकर बेहतरीन तरीके से नसीहत की, ऐसे नसीहत कीजिए कि आपकी नसीहत को कबूल कर ले, नसीहत को कबूल कर ले। यहां तो कैफियत अजीब है। एक शख्स चोर था, चोरी करता, अल्लाह ने उसको हिदायत दी, वो एक जमात में चला गया। वो जमात में क्या सुन्नियों की जमात है, खैर वहां गया, जाके उसने कहा कि जी मैं चोर था, अल्लाह ने तौफीक दी है, मैंने तौबा कर ली, मैं आइंदे चोरी नहीं करूंगा। बहुत अच्छी बात है, आइए आइए। फौरन एक महफिल कर दी, उसी वक्त लोगों से कहा जनाब ये चोर थे पहले, अब इन्होंने तौबा कर ली है। सब ने मुबारकबाद दी, भाई बहुत मुबारक, बहुत अच्छी बात है आपने तौबा कर नेक आदमी बन ठीक हो गया ना काम। लेकिन नहीं, कुछ दिन के बाद फिर बुलाया, फिर एक महफिल हुई, लोगों से कहते हैं ये चोर थे, चोर इन्होंने तौबा कर ली है। वो बेचारा शक्ल देखे, खैर फिर चले गए। कुछ दिन के बाद फिर बुलाया, ये चोर थे, चोर इन्होंने तौबा कर ली है। उसने कहा यार मैं जब चोर था जब इतना मशहूर नहीं था जितना आप कर दिए, जब मैं इतना मशहूर नहीं था इन्होंने तो सब जगह मशहूर कर दिया कि चोर थे, खुदा के लिए मुझे माफ कर दो। तो ऐसा ना हो कि आदमी जो तौबा करे वापस पलट जाए। तरीके के साथ, हिकमत के साथ, प्यार के साथ, मोहब्बत के साथ। अब आइए इमाम हसन का उस्वाए हसना देखिए, किस तरह आप तबलीग फरमाते थे। एक बूढ़ा आदमी वुजू कर रहा और अपने वुजू में जा बजा गलतियां कर रहा, करते ना लोग। अब इन्होंने देखा, किसने, इमाम हसन और इमाम हुसैन रजी अल्लाह तआला, दोनों भाइयों ने देखा, अरे ये बड़े साहब जो बैठे ये तो बड़ी गलत कर रहे हैं, वुजू में गलतियां कर रहे हैं। अब इनको समझाएं कैसे। अब आप जरा सा गौर करें, अगर वो चाहते तो जाकर कह देते भाई बड़े भैया आपने वुजू में गलती की है, सही तरह कर लें। नहीं, तरीका देखिए कैसा है। दोनों ने आपस में गुफ्तगू की और उनके पास जाकर सलाम किया। उन्होंने जवाब, इमाम हसन रजी अल्लाह ताला ने फरमाया, हजरत बात ये है, मैं हसन हूँ, ये मेरा भाई हुसैन, मैं कहता हूँ मैं अच्छा वुजू करता हूँ, ये कहता है मैं अच्छा वुजू करता हूँ, हम दोनों आपके सामने बैठकर वुजू करते हैं, आप बताइए मैंने अच्छा वुजू किया या हुसैन ने अच्छा किया। बात समझ रहे हो, कितना प्यारा अंदाज। उनको नहीं कहा कि आप गलती कर रहे हैं, मैं कहता हूं मैं अच्छा वुजू करता हूं, हुसैन कहते मैं, हम दोनों वुजू कर रहे हैं, बूढ़ा देख रहा, दोनों बैठ गए वुजू करने के लिए। इमाम हसन ने वुजू किया, फिर इमाम हुसैन ने वुजू किया, बूढ़े की आंखों से आंसू जारी, आंसू जारी। शहजादों ये कैसे हो सकता है कि तुम्हारा वुजू गलत, जिसने अली के मुर्तजा की गोद में आंख खोली उसका वुजू गलत होगा, जो खातून जन्नत का लखते जिक्र उसका वुजू गलत होगा, जो रसूलुल्लाह का नूरे नजर उसका वुजू गलत होगा, जो सरदार नौजवानाने जन्नत है क्या उसका वुजू गलत होगा। खुदा की कसम तुम्हारा वुजू गलत नहीं है, मेरा वुजू गलत है। मैंने तुम्हारे वुजू को देखकर समझ लिया कि मैंने गलत वुजू किया था शहजादा, तुम्हारा वुजू तो बिल्कुल दुरुस्त, तुमने एक बेहतरीन बात बेहतरीन तरीके से मुझ तक पहुंचा दिया। ये शान है इमाम हसन रजी अल्लाह ताला अन्हु की और हसनैन करीमैन दोनों ने। वरना अगर वो कहते तो कोई बात नहीं थी, सब कहते भाई रसूलुल्लाह के शहजादे हैं, उन्होंने गलती देखी बता दी। लेकिन नहीं, ऐसा नहीं किया, तरीके के साथ एक बेहतरीन बात उन तक पहुंचा दी। निहायत तहम्मुल मिजाज और बुर्दबार मां फरमाने वाले अपने वालिद हजरत अली शेरे खुदा रजी अल्लाह ताला अन्हु की शहादत के बाद मसनदे खिलाफत पर रौनक अफरोज हुए। आप जानते हैं कि उस पर हालात बहुत ज्यादा खराब थे, जंगे यमन और जंगे सिफीन दो बड़ी जंगे मुसलमानों के दरमियान हो चुकी थी, कसीर तादाद में मुसलमानों का खून बह चुका था और हजरत अमीर माविया और हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हुमा इन दोनों के दरमियान कुछ ऐसे लोग थे जो नहीं चाहते कि ये मिले। कई मरतबा सुलह की कोशिश हुई लेकिन वही बलवाइयों ने और दीगर फितना परवर हजरात ने इस चीज को नहीं होने दिया। एक मरतबा कोशिश हो गई और ये हुआ कि सुबह सुलह हो जाएगी, रात का वक्त हुआ, वो फितना परवर हजरात आई, एक तरफ हजरत अली का लश्कर है एक तरफ हजरत अमीर माविया का, कुछ इधर मुंह करके खड़े हुए कुछ इधर मुंह करके और दोनों ने तीर चला दिया। अब इधर वाले भी मारे गए उधर वाले भी मारे गए, ये समझते हैं उन्होंने मारा, ये समझते हैं इन्होंने मारा, सुबह हुई फिर जंग, यानी इस तरह हुआ कि कई मरतबा कोशिश हुई लेकिन ये कोशिशें नाकाम हुई। बारह को एक बड़ी लंबी दास्तान है और एक लंबी तारीख है, लेकिन हमारे लिए ये है कि हमारे लिए दोनों का अदब और इत्राम लाजिम है। हजरत अली करम अल्लाह तआला अब्दुल करीम उनके फजाइल तो बेमिसाल हैं, बेशुमार हैं, बेनजीर हैं, इल्म और फजल और दीगर चीजों के एतबार से तमाम सहाबा में बेमिसाल। जहां तक हजरत अमीर माविया रजी अल्लाह तआला को ताल्लुक है, वो भी सहाबी रसूल हैं, हुजूर अलैहिस्सलाम के ससुराली हैं, कातिबे वही हैं, दीगर उनकी खुसूसियात। तो हम पर दोनों का अदब लाजिम है, किसी एक पर माज़ल्लाह लान तान करना ये मुसलमानों का शेबा नहीं होना चाहिए। हजरत अली करम अल्लाह तआला वजह करीम की शहादत हुई और इमाम हसन अपने वालिद की जगह मसनद खिलाफत पर रौनक अफरोज हुए। 40,000 से ज़ायद मुसलमानों ने आपके हाथ पर बैत कर ली इमाम हसन रजी अल्लाह तआला के दस्ते मुबारक पर। और उधर हजरत अमीर माविया रजी अल्लाह तआला के हाथ पर भी लोगों ने बैत कर ली। इमाम हसन जब बैत लेते थे तो फरमाते थे लोगों से, अहद करो और ये इकरार करो, मेरे हुक्म पर अमल करना, मैं जिससे जंग करूं तुम उससे जंग करना, और मैं जिससे सुलह करूं तुम भी उससे सुलह करना। अब जो फितना परवर हजरात थे उन्होंने इन अल्फाज को पकड़ा, कहा कि देखो हमारा ख्याल है हसन का सुलह करने का इरादा है। जब इन्होंने ये अल्फाज शामिल किए कि जिससे मैं सुलह करूं तुम भी सुलह करना, हमें किसी से सुलह नहीं करनी। और एक मरतबा वो आपके खेमे में दाखिल हुए, वो खारजी लोग आपके खेमे को लूट लिया, आपको भी अजियत और तकालीफ पहुंचाई और जितना माल अरबाब था सब लूट के ले गए, और इस किस्म की गलत हरकतें उन्होंने की और आपकी तकरीर पर फसाद बर्पा किया, हंगामा किया। ये सब खारजी थे। जिस वक्त ये हुआ तो इमाम हसन ने कबीले रबी और हमदान के लोगों को पुकारा। जब वो लोग सब आए तो ये खारजी जो थे ये सब वहां से भाग। बहरहाल सिलसिला चलता रहा। 6 माह तक इमाम हसन मसनद खिलाफत पर रौनक अफरोज रहे हजरत अली करम अल्लाह तआला वजह करीम की शहादत के बाद। 6 माह के बाद फिर दोनों में सुलह की कोशिश हुई। और वो किस तरह हुई कि हजरत इमाम हसन रजी अल्लाह तआला ने दर से लश्कर लेकर चले, 40,000 का लश्कर आपके साथ, हजरत अमीर माविया तकरीबन 60,000 का लश्कर लेकर दमिश्क से कूफा की तरफ बढ़े। अब दोनों तरफ फौजे हैं, दोनों तरफ मुसलमान हैं, सहाबा भी हैं, दीगर आम मुसलमान भी हैं। 60,000 एक तरफ, 40,000 एक तरफ, और दोनों में अगर जंग हो जाती तो उस वक्त तक एक दूसरे पर गालिब नहीं आता जब तक के बंदे मुकाबिल की तरफ से कसीर तादाद में लोग कत्ल ना हो। जाहिर जब भी होता ना, जब उनके ज्यादा लोगों को वो मारते थे वो आ जाते, ये मारते तो ये आ जाते। उस वक्त हजरत इमाम हसन रजी अल्लाह तआला ने बेहतरीन फैसला फरमाया और हजरत अमीर माविया रजी अल्लाह तआला के हक में खिलाफत से दस्तबरदार हो। एक रिवायत में आता है कि हजरत अमीर माविया रजी अल्लाह तआला ने एक सादा कागज उस पे अपनी मोहर लगाकर इमाम हसन रजी अल्लाह तआला की तरफ भेजा, कहा हसन से कहो जो भी शर्त वो इस पे लिखेंगे, जितनी शराइत लिखेंगे मुझे मंजूर। वो आपके पास पहुंच गया। आपने चंद शर्तें लिखी जिसमें से एक ये थी कि अगर मेरे सामने अमीर माविया का इंतकाल हो गया तो खिलाफत दोबारा मुझे मिल जाएगी, और दूसरी ये थी कि जिन लोगों को मेरे वालिद हजरत अली करम अल्लाह तआला वजह करीम ने जिन जिन ओहदों पर मनासिब पर मुकर्रर किया है, अमीर माविया उन्हें हटाएंगे नहीं, वो वहीं मुकर्रर रहेंगे। इसी तरह बहुत सारी शर्तें थी। उन्होंने कहा ठीक है, मैंने मान ली। जब मान ली तो आप खिलाफत से दस्तबरदार हो गए। अब जब दस्तबरदार हुए तो फिर लोगों ने जो फितना परवर हजरात थे जो चाहते नहीं थे कि ऐसा हो, उन्होंने कहा ये तो जंग होनी थी, इसमें तो بہت زیادہ خون خرابہ ہونا تھا اور یہ امام حسن نے تو بہت جلدی فیصلہ کر لیا، نہ کوئی جنگ ہوئی، نہ کوئی مرا، نہ کوئی تیر چلا، نہ کوئی تلوار چلی، وہ آپ کے پاس آئے اور آپ کو اکسانے لگے، حسن آپ نے یہ کیا کیا؟ ارے ان لوگوں میں تو وہ ہیں جنہوں نے آپ کے والد کو شہید کیا ہے، ان لوگوں میں تو وہ بھی شامل ہیں جنہوں نے منصوبہ بنایا، ان میں وہ بھی شامل ہیں جنہوں نے سازشیں کی۔ اس قسم کی باتیں کر کر امام حسن رضی اللہ تعالیٰ عنہ کے جذبات کو ابھارنا شروع کیا۔ آپ نے کی صلح کرنی، جنگ کرنی ہے، ان سے لڑنا ہے، ان کو مارنا ہے، ان کو ختم کرنا ہے، آپ نے خلافت چھوڑ دی، امیر معاویہ کو دے دی۔ آپ سنتے رہے، آخر میں ایک جواب فرمایا، سنو، خلافت اگر امیر معاویہ کا حق تھا تو میں نے ان کو دے دیا، خلافت اگر امیر معاویہ کا حق تھا تو میں نے ان کو دے دیا، اور اگر میرا حق تھا تو میں نے اپنا حق ان کو دے دیا۔ اگر ان کا حق تھا تو ان کو مل گیا نا، اور اگر میرا تھا تم کہتے تو نہیں آپ کا حق تھا تو میں نے ان کو دے دیا۔ سب کے سب خاموش ہو کر اپنا سب منہ لے کر چلے گئے۔ بہرحال حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کی پھر حکومت پورے عرب پر، پہلے تو شام، عراق، دمشق وغیرہ پر تھی، جب امام حسن اس سے مستعفی ہو گئے تو پھر ان کی حکومت، ان کی خلافت یا حکومت جو تھی وہ پورے عرب پر ہو گئی۔ اور ابتدا میں آپ نے سنا تھا کہ نبی پاک علیہ الصلوۃ والسلام نے امام حسن کو گود میں لے کر، جب بالکل وہ چھوٹے بچے تھے، ایک نظر ان کو دیکھتے، ایک نظر لوگوں کو دیکھتے، فرمایا ہادا ابنی سید، بے شک یہ میرے بیٹا سید سردار ہے، اور یہ مسلمانوں کے دو گروہوں میں صلح کرائے گا جب دونوں آپس میں لڑنے کے لیے تیار ہیں۔ اس وقت جب امام حسن بچے ہیں، آقا اپنی نگاہ نبوت و رسالت سے بعد کے دور کو دیکھ رہے ہیں، اور حضور علیہ الصلوۃ والسلام کی یہ بشارت اس وقت پوری ہوئی جب امام حسن نے حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ سے صلح کر، دونوں لشکر سامنے دینا، 60,000 اور 40,000 بالکل لڑنے کے لیے تیار۔ کتنے قتل عام ہوتا، کتنے خون بہتے، کتنے تیر، کتنی نیزے بھالے، تلواریں چلتی، امام نے صلح کر کے سب کچھ ختم کر دیا، اپنے نانا کی بشارت کو پورا کر دیا۔ یہ بات اپنی جگہ بالکل متحقق ہے کہ امام حسن رضی اللہ تعالیٰ عنہ کو زہر دیا گیا، آپ کی شہادت زہر کے اثر سے ہوئی، شہادت سری آپ کے حصے میں آئی، دیوار کے نیچے کوئی دب کے مر جائے تو شہید ہے، سمندر میں ڈوب کے مر جائے شہید ہے، آگ میں جل کے مر جائے شہید ہے، کسی حادثے میں مر جائے تو شہید ہے، زہر کے اثر سے مر جائے شہید ہے، کوئی جانور نکل لے تو شہید ہے، یہ سب شہید ہے، مگر شہادت سری، تو شہادت سری کا فیض امام حسن کے حصے میں آیا، ان کی شہادت زہر کی وجہ سے۔ بعض روایت کے مطابق ان کی بیوی جادہ بنت الاشس، اس نے انہیں زہر دیا، اور اس کے اثر سے 40 دن بیمار رہے، اور اس کے بعد ان کی شہادت ہوئی۔ لیکن سید الافاضل مولانا سید محمد نعیم الدین مراد آبادی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ نہیں، بیوی نے نہیں کیا، یہ بات غلط ہے، انہوں نے اس کو تسلیم نہیں کیا، لیکن بہرحال کسی نے بھی دیا، یہ بات اپنی جگہ متحقق ہے کہ زہر کے اثر سے ان کی شہادت ہوئی۔ پہلی مرتبہ شہد میں زہر ملا کر امام حسن کو دیا گیا۔ ابن سعد نے عمران بن عبداللہ کے حوالے سے بیان کیا ہے کہ شہادت سے چند روز قبل حضرت امام حسن رضی اللہ تعالیٰ عنہ نے ایک خواب دیکھا کہ ان کی دونوں آنکھوں کے درمیان قل ہو اللہ احد لکھا ہوا۔ آپ نے یہ خواب اپنے گھر والوں کو بیان کیا، گھر والے تو خوش ہوئے، لیکن حضرت سعید بن مسیب رضی اللہ تعالیٰ عنہ جب انہوں نے سنا، انہوں نے کہا نہیں امام، یہ خواب درست نہیں ہے، اور اس کی تعبیر یہ ہے کہ چند دنوں کے بعد آپ کی شہادت ہو جائے، آپ رخصت ہو جائیں گے دنیا سے۔ اور ہوا بھی یہی کہ اس خواب دیکھنے کے چند روز کے بعد زہر کے اثر سے آپ کی شہادت ہوئی، یہ روایت تاریخ الخلفاء میں موجود ہے۔ تمام مورخین اور محققین اس بات پر متفق ہیں کہ آپ کو تین مرتبہ زہر دیا گیا۔ پہلی مرتبہ شہد میں ملا کر، سینہ اندر سے کٹنے لگا، تکلیف سے تڑپنے لگے، بے چین ہوئے، پہنچے روضہ رسول صلی اللہ علیہ وسلم۔ حضور علیہ الصلوۃ والسلام کے روضے کی مٹی اپنے سینے پر ملی، اپنا سینہ ملا، وہیں لیٹے رہے، آرام ہو گیا، شفا ہو گئی، واپس آ گئے۔ دوسری مرتبہ زہر آلو کھجورے پیش کی گئی، دو یتیم کھجورے تناول فرمائیں اور ایک دم بے چینی بے قراری پیدا ہوئی، فرمایا کوئی میرے جگر کو کاٹ رہا، زہر۔ پھر پہنچے روضہ رسول صلی اللہ علیہ وسلم پر دعا کی، اللہ نے پھر فضل فرمایا، شفا ہو گئی، واپس آ گئی۔ تیسری مرتبہ رات کے اندھیرے میں ہیرے کی کنی، اس کو کسی نے پیس کر آپ کی جو سرائی تھی اس میں ڈال دیا۔ آپ کی کیفیت تھی کہ رات کو اٹھ کر پانی پیتے تھے، تو اس سرائی کے اوپر ایک باریک کپڑا بندھا ہوتا تھا، اس نے کپڑے کے اوپر رکھ کر اس کو ہلایا اور وہ اندر چھن گیا، زہر اندر چلا گیا، اور وہ اتنا زہر قاتل تھا کہ اس کے بعد پھر آپ جاں بر نہ ہو سکے۔ آپ نے اپنی بہن حضرت زینب رضی اللہ تعالی عنہا کو بلایا اور کہا کہ دیکھو میں نے ابھی ابھی خواب دیکھا ہے کہ نانا جان سرکار دو عالم علیہ الصلوۃ والسلام تشریف لائے ہیں، والد محترم ان کے ساتھ ہیں، امی جان ان کے ساتھ ہیں، اور فرماتے حسن ہم تمہارا انتظار کر رہے ہیں۔ بس یہ خواب سن کر آپ سمجھ گئے کہ وقت شہادت قریب ہے۔ کہا بہن پانی لے کر آؤ، وہ پانی لینے گئی، اتنی دیر میں آپ کے پاس جو سرائی تھی اسی میں سے پانی نکال کر آپ نے پی لی، اور اسی پانی میں زہر ملایا گیا۔ جیسے ہی وہ پانی آپ کے حلق سے اترا، بے چین ہو گئے، ماں ہی بے آپ کی طرح تڑپنے لگے اور فرمایا کہ یہ تو میرے جگر کو کاٹ رہا ہے۔ اس کے بعد آپ کو خون کی الٹیاں شروع ہوئیں، جگر کٹ کٹ کے باہر آنا شروع ہوا۔ جب آپ نے یہ سمجھ لیا تو کہا کہ جاؤ ام المومنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہا کے پاس اور ان سے اجازت لو، اگر وہ اجازت دیں تو نانا جان کے قدموں میں ان کے روضے میں وہاں مجھے دفن کر دیں، اور اگر حالات ایسے نہ ہوں، وہ اجازت نہ دیں یا حالات بگڑ جائیں تو مجھے پھر جنت البقیع میں اپنی والدہ خاتون جنت سیدہ فاطمہ الزہرا رضی اللہ تعالی عنہا کے قریب ان کے قدموں میں دفن کر دیتے۔ امام حسین کو بلایا، دونوں بھائی گلے مل کر روئے، کہا بھائی اب میں جا رہا ہوں، میں نے خواب دیکھ لیا ہے، نانا جان، ابا جان، امی جان سب میرا انتظار کر رہے ہیں، انہوں نے کہا ہمیں چھوڑ کر آپ کہاں جا رہے ہیں؟ امام حسین نے پوچھا آپ کو زہر دیا گیا ہے؟ ہاں زہر دیا گیا۔ کس نے دیا ہے آپ جانتے ہیں؟ ہاں میں جانتا ہوں۔ کہا بتائیے۔ فرمایا تم انتقام لو گے، تم اسے قتل کرو گے، تم اسے مارو گے؟ نہیں، میں نے اپنا بدلہ اللہ پر چھوڑ دیا، اللہ تعالی بہترین انتقام لینے والا ہے، میں نے اپنا معاملہ اللہ پہ چھوڑ دیا۔ بہت پوچھا لیکن آپ نے نہیں بتایا، اور دونوں بھائی گلے مل کر بہت روئے، اور اس کے بعد شہزادہ رسول جگر گوشہ بطون سیدنا امام حسن رضی اللہ تعالی عنہ نے جام شہادت نوش کر لی۔ اب مسئلہ تھا تدفین کا، ام المومنین نے اجازت دے دی، حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہ کہا بالکل حسن شہزادہ رسول ہیں، ان کے لیے میری طرف سے اجازت ہے، لیکن مروان جو اہل بیت کا دشمن تھا وہ اڑ گیا، اس کے ساتھ اور بہت سارے لوگ اڑ گئے، نہیں نہیں ہم وہاں نہیں دفن ہونے دیں گے، یہ نہیں ہو سکتا۔ حضور علیہ الصلوۃ والسلام کے قریب ادھر امام حسین نے اپنی تلوار نکال دی، ادھر حضرت عباس الاندار نے اپنی تلوار نکال دی، دیگر اہل بیت کے جوانوں نے اپنی تلواریں نکال لی، کہا ان کا کیا وہ ہے، کیا ہمت ہے کہ ہم سے مقابلہ کر سکے، حسن کو وہیں دفن کریں گے جو ان کی وصیت ہے۔ حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ درمیان میں آئے اور انہوں نے حالات کو سنبھالا، انہوں نے کہا دیکھو हसन ने दूसरी वसीयत भी तो की है। पहली वसीयत ये थी कि नाना जान के रोजे में, और दूसरी वसीयत ये थी कि अगर उम्मुल मोमिनीन इजाजत ना दे या उनकी इजाजत के बाद भी हालात सही ना रहे तो मुझे जन्नतुल बकी में दफन कर दे। तो ऐसा करो कि मुझे ऐसा करो कि इनको फिर जन्नतुल बकी में दफन कर। शायर कहता है, अब्बास नामदार को भी आ गया जलाल और भाई बंद हो गए आमादे जिदाल। कब्जों पे हाथ रख के शेरे खुदा के लाल कहते थे हमसे लड़ सके क्या इनकी ये मजाल। शेरे खुदा के लाल मैदान में आ गए तलवारें लेकर, कहते थे नहीं दफन होने देंगे। हजरत अबू हुरैरा ने आकर सबको रोका, नहीं ठहर दे। इमाम हुसैन रजी अल्लाह तआला ने दीकर अहले बैत के अरकान खानदान के जो अफराद थे सबको उन्होंने रोका और कहा कि नहीं। और इमाम हसन रजी अल्लाह तआला ने की दूसरी वसीयत पर अमल करते हुए जन्नतुल बकी में खातून जन्नत सैयदा फातिमतु जहरा रजी अल्लाह तआला अन्हा के कदमों में उनको दफन कर दिया गया। हमने निहायत इख्तिसार के साथ इनके फजाइल बयान किए हैं, वरना इनके फजाइल मनाकिब एक नशिस में बयान करना नामुमकिन है। कल इंशाअल्लाह ताला हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हु, हजरत मुस्लिम बिन अकील उनके साहबजादगार और दीगर वो 72 नफूस कुदसिया जिन्होंने इमाम आली मकाम के साथ जामे शहादत नोश किया, किस तरह वो भूखे रहे प्यासे रहे लेकिन दीन पर इस्तेकामत के साथ डटे रहे, ये तमाम चीजें इंशाअल्लाह ताला कल हम बयान करेंगे। अल्लाह तबारक व तआला हम सबको अमल की तौफीक अता फरमाए। एक बात और जरूरी है और वो ये है कि कल 9 मुहर्रम अल हराम है। हजरत अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह तआला अन्हु से मरवी है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत करके मदीने तैयबा तशरीफ लाए तो यहूदी 10 मुहर्रम को रोजा रखते थे। सरकार ने पूछा, तुम रोजा क्यों रखते हो? उन्होंने अर्ज किया, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इस दिन अल्लाह तआला ने मूसा अलैहि सलाम को फिरौन के मुकाबले में फतह दी थी। तो सरकार ने सहाबा से फरमाया, हम पर ज्यादा हक है कि हम 10 को रोजा रखें। हुजूर अलैहिस्सलाम ने 10 मुहर्रम को रोजा रखा। फिर दूसरी रिवायत में आता है, हजरत अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह तआला अन्हु ही बयान करते हैं और ये रिवायत मुस्लिम शरीफ की, फरमाते हैं कि सहाबा ने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सिर्फ 10 मुहर्रम का रोजा रखना ये यहूदियों से मुशाबहत? आका ने फरमाया, हाँ, अगर मैं आइंदा साल जाहिरी हयात में रहा तो इंशाअल्लाह 9 और 10 दोनों मुहर्रम को रोजा रखूंगा। तो फरमाया कि सिर्फ 10 का रोजा रखना यहूदियों से मुशाबहत है, लिहाजा 9 और 10 का रोजा रखो ताकि यहूदियों से मुशाबहत भी ना हो और इस रोजे का अजर सवाब भी तुम पा। तो हमें ये चाहिए कि तमाम मर्द औरत जो अगर कोई उज़्रे शरई नहीं है, ये रोजा फर्ज नहीं है, ये नफिल रोजा है, अगर कोई न रखे तो उस पर कोई मलामत नहीं है, लेकिन अगर रखे तो इसका अजर व सवाब है। नबी पाक अलैहिस्सलातु वस्सलाम ने इसकी फजीलत बयान फरमाई। अल्लाह तबारक व तआला हम सबको अमल की तौफीक अता फरमाए। वाखिर दावाना अन अलहम्दुलिल्लाह रब्बिल आलमीन।